यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। कोरोना संक्रमणले थप चारजनाको मृत्यु, संक्रमण फेरि बढ़दो क्रममा। रामबहादुर थापा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त। र हिरासतमा रहेका रसियाका विपक्षी नेता अलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था नाजुक, भोक हड़तालले उनको स्वास्थ्य झन कमजोर। समाचार अब विस्तारमा। बाँकेमा कोरोना संक्रमणका कारण थप तीनजनाको मृत्यु भएको छ। भेरी अस्पताल नेपालगंजमा उपचारका क्रममा बैजनाथ गाउँपालिका 8 की 78 वर्षीय महिला, बर्दियाको राजापुर नगरपालिका 1 का 73 वर्षीय पुरूष र दैलेखको नारायण नगरपालिका 1 की 68 वर्षीय महिलाको गैराती मृत्यु भएको जिल्ला कोविड 19 संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज बोलीले जानकारी दिनुभयो। यसैगरी वीरगंज स्थित नारायणी अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगंज महानगरपालिका 16 नगवाकी 51 वर्षीय महिलाको आज उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ। त्यसैगरी नारायणी अस्पतालमा 90 जनामा गरिएको पीसीआर परीक्षणमा आज 45 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये 39 जना पर्सा जिल्लाका र 6 जना बारा जिल्लाका रहेका नारायणी अस्पतालले जनाएको छ। भेरी अस्पताल नेपालगंजमा 81 स्वाब परीक्षण गर्दा 75 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो 24 घण्टामा गरिएको पीसीआर परीक्षणमा 75 जनाको रिपोर्ट पोजिटिभ आएको भेरी अस्पतालले जनाएको छ। भेरीमा परीक्षण गरिएका नमूनामा हरेक दिन 60% माथि संक्रमण देखिन थालेको छ। कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको भ्रिकुटी माध्यमिक विद्यालयका एकजना शिक्षकमा कोरोना संक्रमण देखिएपछि आजबाट विद्यालय बन्द गरिएको छ। विद्यालयमा संक्रमित शिक्षकको प्रत्यक्ष सम्पर्कमा आएका शिक्षक कर्मचारी र विद्यार्थीहरूको स्वास्थ्य परीक्षण गर्नुपर्ने भएकोले विद्यालय बन्द गरिएको बताइएको छ। भारतको सीमासँग नाका जोडिएका कञ्चनपुरको गड्डा चौकी र पूर्वी गौरी फण्डा नाकामा दैनिक कोरोना परीक्षण गर्दा संक्रमितको संख्या बढ़िरहेको छ। कञ्चनपुरको महाकाली अस्पताल स्थित कोरोना अस्पताल संक्रमित बिरामीले भरिएका छन्। अस्पतालमा रहेको 50 शय्याको आइसोलेसनमा अहिले 53 कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पछिल्लो एक महिनामा गड्डा चौकी र गौरी फण्डा नाकाबाट झण्डै 40,000 नागरिक स्वदेश फर्किएका छन्। दाङको बेलझुण्डी स्थित कोरोना विशेष अस्पतालमा 25 जनाको क्षमता भए पनि अहिले 26 जना उपचाररत रहेका छन्। हालसो अस्पतालमा 5 जनालाई सघन उपचार कक्षी आईसीयूमा राखेर उपचार भइरहेको र अन्य 21 जनालाई सामान्य वार्डमा राखेर उपचार भइरहेको अस्पतालका व्यवस्थापक द्रोणवलीले बताउनुभयो। नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आयुर्वेद शिक्षण अस्पतालको तल्लो तलालाई उपचारका लागि प्रयोग गरिएको छ भने माथिल्लो तलामा बीएएमएसका कक्ष सञ्चालन भइरहेकोले कोरोना संक्रमणको जोखिम बढ्ने उहाँले बताउनुभयो। राष्ट्रपति विद्यादेवी भण्डारीले रामबहादुर थापा बादललाई गृहमन्त्रीमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेपालको संविधानको धारा 76 उपधारा 1 बमोजिम थापालाई मन्त्री पदमा नियुक्त गरी गृह मन्त्रालयको कार्यभार तोक्नु भएको हो। नेकपा एमालेको नेता एवं नवनियुक्त मन्त्री थापाको आजै साँझ 5 बजे राष्ट्रपति भवनमा शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको माडीको अयोध्यापुरीमा रामको जन्मभूमि भन्ने विषय प्रमाणित गर्नुपर्ने बताउनु भएको छ। मन्दिर लगायतका संरचना बन्दै गरेको स्वस्थानको आज निरीक्षण पश्चात उहाँले यसको गम्भीर अनुसन्धान गरेर प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्या धामको चर्चाले निकै खुशी भएको जनाउँदै उहाँले यसलाई गम्भीर अनुसन्धान गर्नुपर्ने र प्रमाणित गरी आधिकारिकता दिनुपर्ने बताउनुभयो। कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने उल्लेख गर्दै उहाँले जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्धन र जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट जिम्मेवार र संवेदनशील रहेको बताउनुभयो। अध्यक्ष दाहालले यस्ता विषय निकै संवेदनशील हुने भएकोले सरकारले यसलाई गम्भीर र जिम्मेवारीपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिसिनाले स्पेनमा बन्न लागेको लुम्बिनी गार्डनले नेपालको पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने बताउनु भएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तिमिसिनाले स्पेनको एक्त्रेमाधुरा प्रान्तको क्याथेरेस शहरमा 107 हेक्टर जमीनमा 40 मिटर अग्लो बुद्धको मूर्ति निर्माण गर्न लागि जानकारी दिनुभयो। विश्वका विभिन्न विकसित मुलुकहरू शान्तिको खोजीमा रहेको अवस्थामा त्यहाँ बन्न लागेको लुम्बिनी गार्डनले बुद्ध र नेपालको बारेमा थप जानकारी दिने भन्दै यसबाट विदेशी पर्यटक नेपाल आउन उत्साहित हुने विश्वास समेत व्यक्त गर्नुभयो। अध्यक्ष तिमिल सिन्हाले यही अप्रेल 6 देखि 12 तारीकसम्म गरेको स्पेन भ्रमणले दुई देश बीचको सम्बन्ध थप प्रगाढ बनेको उहाँले बताउनुभयो। नेपाल ऑयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। इण्डियन ऑयल कर्पोरेशनबाट शुक्रबार प्राप्त मूल्य सूची अनुसार 15 दिनमा 81 करोड़ रूपियाँ घाटा हुने अवस्था आएकोले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ। पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्य वृद्धि भएको तर खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको भने मूल्य वृद्धि नभएको निगमले जनाएको छ। गैरातीदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रति लिटर 1-1 रूपियाँका दरले वृद्धि गरिएको छ। मूल्य अनुसार पेट्रोल प्रति लिटर 121 रूपियाँ, डिजल र मट्टीतेलको मूल्य प्रति लिटर 104 रूपियाँ पुगेको छ। आन्तरिक उडानतर्फको हवाई इन्धनको साबिकको बिक्री मूल्यमा 2 रूपियाँ वृद्धि हुँदा प्रति लिटर 76 रूपियाँ पुगेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सोस्ता पूर्व नवलपुरस्थित दाउन्यमा हिजो साँझ भएको बस दुर्घटनामा पनि घाइते भएका 31 जना मध्ये 3 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा इलामका 25 वर्षीय धनु दरलामी, मकवानपुर बकाया गाउँपालिका 5 का 57 वर्षीय ज्यामो हिसे छमो ग्याल्मो र चितवन भरतपुर महानगरपालिका 25 का 72 वर्षीय हिमलाल नेउपानी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। अन्य 28 जना घाइतेहरूको भरतपुर तथा नवलपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ। हिजो नवलपुरको दाउन्ने बुटोलबाट नारायणघाटका लागि छुटेको ना 5X7000 नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सड़कबाट तल खसेर दुर्घटना भएको थियो। धनकुटाको महालक्ष्मी नगरपालिका क्षेत्रमा विद्युत प्रवाहमा आएको खराबीका कारण करेन्ट लागेर 1 जनाको मृत्यु भएको छ भने 24 जना भन्दा बढी घाइते भएका छन्। हावाहुरीका कारण 2 दिनदेखि अवरूद्ध विद्युत प्रवाह भए लगत्तै मोबाइल चार्ज गर्ने क्रममा हिजो महालक्ष्मी नगरपालिका वडा नम्बर 4 का चन्द्रबहादुर कार्कीको मृत्यु भएको हो। घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका 9 जनाको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ भने सामान्य घाइते अन्य 15 जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। भारतमा यही अप्रेल 19 तारीकदेखि हुने भनिएको ग्राम पञ्चायतको चुनावका कारण रूपन्देहीको बेलहिया सीमा नाका सील गरिएको छ। नेपाल भारतको संयुक्त बैठकबाट यही वैशाख 5, 6 र 7 गते सीमा नाका सील हुने रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले बताउनु भएको छ। सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बा हाम्फेले भूमि सम्बन्धी समस्या समाधान गर्न स्थानीय तहसँगको समन्वय प्रभावकारी हुने बताउनु भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगको स्थापना भएको 1 वर्ष पुगेको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री तुम्बा हाम्फेले निश्चित कार्यतालिका बनाएर काम गरे अझ प्रभावकारी हुने बताउनुभयो। भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव टेक नारायण पाण्डेले आयोगले 1 वर्षमा गरेका काम सन्तोषजनक रहेको बताउनुभयो। कैलालीको जोशीपुर गाउँपालिका बन्जरिया स्थित काडा नदीमा पुल निर्माण नहुँदा स्थानीय समस्यामा परेका छन्। ठेक्का सम्झौता भएको 3 वर्ष बितिसक्दा पनि निर्माण कम्पनीले पुल निर्माण नगर्दा आवत जावतमा समस्या परेको स्थानीयले गुनासो गर्दै आएका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर 3 बन्जरिया स्थित काँडा नदीमा पुल नहुँदा त्यहाँका नागरिकलाई आवत जावतमा समस्या भइरहेको छ। हिउँदको समयमा सानो काठको पट्टाबाट बनेको पुलको सहायताले मानिसहरूले नदी वारपार गर्ने गर्छन् भने वर्षातको समयमा एउटा ढुङ्गाको भरमा नदी तर्नुपर्ने बाध्यता छ। काँडा नदी पारी बन्जरिया, रामनगर, भङ्गैया र प्रेमनगर गरी 4 गाउँ छन्। ती 4 गाउँमा 800 घरधुरी र करिब 10,000 जनसंख्या बसोबास गरिरहेको छ। उनीहरूलाई सरकारी कार्यालयबाट सेवा लिन, मजदूरी गर्न, बिरामी अस्पतालमा आउन, बाल बालिकालाई विद्यालय आउन काँडा नदी तर्नुको अर्को विकल्प छैन। वर्षातको समयमा कोही दुखी बिरामी हुँदा त आफूलाई निकै समस्या हुने गरेको बताउनुहुन्छ स्थानीय भिखुलाल चौधरी।
कसैलाई अब सुत्केरी व्यथा लाग्यो भने बाढी आएको बेला अस्पताल जाने बिरामीलाई पनि धेरै ठूलो समस्या छ। पुल बन्छ अनि हाम्रो समस्या समाधान हुन्छ भन्ने आशामा छ।
वर्षातको समयमा विशेष गरी विद्यार्थीलाई बढी समस्या हुने गरेको बताउनुहुन्छ विद्यार्थी रञ्जना चौधरी।
बाढीको समयमा त घण्टौं लाग्छ विद्यार्थी मान्छेलाई जान पुल भइदिएको भए सजिलो हुन्थ्यो।
काँडा नदीमा विगत तीन वर्षदेखि राजेन्द्र केएसजेबी धनगढ़ले ठेक्का लिएर पुल निर्माणको काम गरिरहेको छ। सम्झौता अनुसार गएको माघ मसान्तभित्र पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो। तीनवटा पिल्लर र दुईवटा स्पान भएको पुलको अहिलेसम्म पिल्लर सबै बनिसकेका छन् र स्पान एउटा मात्र ढलान भएको छ। निर्माण कम्पनीका अनुसार अहिलेसम्म आर्थिक प्रगति 79% र भौतिक प्रगति 85% मात्र भएको छ। गएको माघ मसान्तसम्म ठेक्काको सम्झौता मिति रहे पनि कोरोनाका कारण काममा ढिलाइ हुँदा आउँदो साउन मसान्तसम्मको म्याद थपिएको र अब यही रफ्तारमा काम गर्न सके आउँदो असार मसान्तसम्म पुल निर्माण भइसक्ने बताउनुहुन्छ निर्माण कम्पनीका ठेकेदार ध्रुव कुँवर।
हाम्रो माघसम्म म्याद थियो, त्यो म्यादभित्र गत चैतदेखि त कामै बन्द भयो नि त, अनि त्यसपछि बर्खामा खोलामा काम हुँदैन। त्यसपछि यसपालि अस्ति एक स्पान चाहिँ तयार गर्यौँ, अब स्ट्रक्चर काम चलिरहेछ अर्को स्पान। अब हाम्रो काबुभित्रको परिस्थिति भयो भने असारभित्र हामी सम्पन्न गर्छौँ।
पुल नेपाल सरकार सड़क डिभिजन कार्यालय महेन्द्रनगरको 9 करोड़को लागतमा निर्माण हुन लागेको हो। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 3 1800 MHz साथसाथै ब्यान्ड 20 800 MHz र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। आर्थिक अनियमितताको अभियोगमा जेल जीवन बिताइरहनुभएका रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था ज्यादै नाजुक रहेको समाचार आएको छ। नाभाल्नीको स्वास्थ्य स्थिति बुझ्न कारागार पुगेका एक चिकित्सकले यदि उहाँले उचित स्वास्थ्य उपचार नपाउने हो भने उहाँ धेरै दिन नबाँच्ने बयान सार्वजनिक गरेपछि नाभाल्नीको अवस्थाका बारेमा चिन्ता व्यक्त गरिएको हो। रसियाका राष्ट्रपति भ्लाडिमिर पुटिनका कट्टर आलोचकको छवि बनाएका नाभाल्नीलाई यसअघि विषाक्त रसायन प्रहार गरेर मार्ने प्रयास भए पनि उहाँ बच्न सफल हुनुभएको थियो। आफूले उचित स्वास्थ्य उपचार नपाएको भन्दै नाभाल्नीले 18 दिनदेखि खाना नखाएर भोक हडताल गरेका कारण उहाँको अवस्था जटिल बनेको बताइएको छ। चीन र अमेरिकाले विश्वव्यापी जलवायु परिवर्तनको अवस्था सुधारमा अन्य राष्ट्रहरूसँग मिलेर कार्य गर्ने विषयमा सहमति जनाएका छन्। विश्वका दुई महाशक्ति राष्ट्र चीन र अमेरिकाका उच्च नेताबीच भएको लामो बहसपछि ती राष्ट्र विश्वव्यापी जलवायु परिवर्तन सम्बन्धमा मिलेर काम गर्न सहमत भएका हुन्। विश्वव्यापी जलवायु विनाशमा ठूलो भूमिका खेलेको राष्ट्र भनी आलोचना खेप्दै आएका चीन र अमेरिका जस्ता औद्योगिक राष्ट्रले ऊर्जाका लागि प्रयोग गरेको कोइला लगायतका वस्तुबाट वातावरण बिग्रेको ठहर गर्दै त्यस्ता वातावरण प्रदूषण गर्ने पदार्थको प्रयोग घटाउने लगायतका वातावरण सुधार सम्बन्धी कार्य गर्ने सहमति गरेका बुझिएको छ। बांगलादेशको दक्षिण पूर्वी भागस्थित चिनिया सहयोगमा खोलेको कोइला ऊर्जा कम्पनीमा मजदूरहरूले जारी राखेको आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा कम्तीमा 5 जनाको मृत्यु भएको छ। मजदूरले काम गर्ने समय र आफूहरू माथि हुने गरेको विभेद सहित ज्याला बढ़ाउन माग गर्दै आन्दोलन सर्काएपछि भएको प्रहरी हस्तक्षेपमा अन्य कयौं व्यक्ति घाइते भएका बताएको छ। र विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या 325,000 पुगेको छ। विश्वमा कोरोना संक्रमितको संख्या 14,14,00,000 पुगेको अवस्थामा संक्रमण मुक्त हुनेको संख्या पनि बढ़ेर 12 करोड़ पुग्न लागेको छ। पछिल्लो समय संक्रमण र मृत्युदर उच्च रहेको भारतमा विगत 24 घण्टामा मृतकको संख्या 1,495 थपिँदा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या 1,77,000 नआएको छ। त्यस्तै कोरोना संक्रमणका कारण सबैभन्दा बढ़ी क्षति भइरहेको अमेरिकामा मृतकको संख्या 5,80,756 पुगेको छ भने ब्राजिलमा 3,72,000 जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। कोरोना संक्रमणले थप 4 जनाको मृत्यु, संक्रमण फेरि बढ़दो क्रममा। रामबहादुर थापा बादललाई पुनः गृहमन्त्रीमा नियुक्त। र हिरासतमा रहेका रसियाका विपक्षी नेता एलेक्सी नाभाल्नीको स्वास्थ्य अवस्था नाजुक, भोक हड़तालले उनको स्वास्थ्य झन कमजोर। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।